الحمد لله رب العالمين والصلاة والسلام على خاتم النبيين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله. حضرت فضالہ بن عبید رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ سید المبلغین رحمت للعالمین صلی اللہ تعالیٰ علیہ وآلہ وسلم مسجد شریف میں تشریف فرما تھے. ایک آدمی آیا, اس نے نماز پڑھی اور پھر ان کلمات سے دعا مانگی, اللہم اغفر لی وارحمنی, اے اللہ مجھے بخش دے اور مجھ پر رحم فرما. نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے ارشاد فرمایا, اے نمازی تم نے جلدی کی, جب تم نماز پڑھ لو تو پہلے اللہ پاک کی ایسی حمد کرو جس کے وہ لائق ہے, وصلی علیہ اور پھر مجھ پر درود پاک پڑھو, اس کے بعد دعا مانگو. راوی فرماتے ہیں اس کے بعد ایک اور شخص آیا, اس نے آ کر نماز پڑھی, اللہ پاک کی حمد کی اور پیارے آقا کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم پر درود پاک پڑھا, تو آپ صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے فرمایا, اے نمازی تم دعا کرو قبول ہوگی. سبحان اللہ, دعا کے ساتھ نہ ہوئے اگر درود شریف, نہ ہوئے حشر تلک بھی برآور حاجات, قبولیت ہے دعا کو درود کے باعث, یہ ہے درود کے ثابت کرامت و برکات. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ تعالی علیہ وآلہ وسلم. مدنی چینل کے ناظرین, پروگرام نیک خواتین میں آپ کو خوش آمدید کہتے ہیں. نیک خواتین کی زندگیوں کا ایک بڑا خوبصورت پہلو یہ بھی ہے کہ وہ کثرت سے تلاوت قرآن پاک کرنے والی ہوتی ہیں. نہ صرف تلاوت قرآن پاک کرتی ہیں بلکہ اس کے مفاہیم کو سمجھتی ہیں, اس پر غور و خوض کرتی ہیں اور پھر اس سے اپنی اصلاح کے مدنی پھول چنتی ہیں. جب اس کی تلاوت کرتے ہوئے رب کی وعید کو اس پڑھتی ہیں تو پھر اللہ پاک کے خوف سے اشک بہاتی ہیں, روتی ہیں, گڑ گڑاتی ہیں اور خشوع و خضوع کے ساتھ بار بار اس آیت کی تلاوت کرتی ہیں. ان کی زندگیوں کا ایک بہترین پہلو یہ بھی ہے کہ وہ تلاوت قرآن پاک کرتے ہوئے اشک بہاتی ہیں. ہماری خواتین کو بھی چاہیے کہ ان نیک خواتین, ان بزرگ خواتین کی سیرت پر عمل کرتے ہوئے قرآن پاک خوب غور و خوض کر کے پڑھیں اور بالخصوص تفسیر سیرات الجنان شریف جو ہے اس کو اپنے مطالعہ میں رکھیں, اس کے ذریعے قرآن پاک کی برکتیں حاصل کریں. اللہ پاک مجھے, آپ کو, ہم سب کو, ہماری خواتین کو ان نیک خواتین کی سیرت کے مطابق عمل کی توفیق عطا فرمائے. ہمارے اس پروگرام میں مختلف سیگمنٹس ہوتے ہیں اور الحمدللہ ہمارے ساتھ اس پروگرام میں شامل ہوتے ہیں نگران پاکستان قبلہ حاجی محمد شاہد اتاری صاحب. آئیے ان کے ساتھ اس پروگرام میں آگے بڑھتے ہیں. پہلا سیگمنٹ ہوتا ہے حضرت رابعہ بصریہ رضی اللہ تعالیٰ عنہ کی سیرت کے متعلق, فیضان رابعہ بصریہ رحمۃ اللہ تعالیٰ علیہا.
بسم اللہ الرحمن الرحیم. حضرت سیداتنا رابعہ بصریہ رحمۃ اللہ تعالیٰ علیہا کا ذکر خیر ہم کئی پروگرام سے کر رہے ہیں, سن رہے ہیں
الحمدللہ.
اور جب نیکوں کا ذکر کیا جاتا ہے, رحمت نازل کی جاتی ہے, جب نیکوں کی نیک عادات, عبادات کا, ریاضات کا ذکر کیا جاتا ہے تو طبیعت مائل ہوتی ہے اور نیکیاں کرنا آسان ہو جاتا ہے. اللہ پاک ان پر کروڑوں رحمتیں نازل فرمائے. اور دیکھیں کہ نیکی کرنے والے کے لیے ایک آزمائش یہ ہوتی ہے کہ وہ اپنے آپ کو نیک سمجھنے لگتا ہے. جب کسی کو لوگ نیک سمجھیں یہ ایک الگ بات ہے, بندہ خود اپنے آپ کو نیک سمجھے یہ الگ بات ہے. اپنے آپ کو نیک نہیں سمجھنا, لوگ سمجھتے ہیں تو حسن ظن رکھتے ہیں, ٹھیک ہے, اس پر وہ اجر پائیں گے حسن ظن پر. تو رابعہ بصریہ رحمۃ اللہ تعالی علیہا بہت بڑی اللہ کی ولیہ, عبادت گزار خاتون ہونے کے باوجود عاجز انکساری والی تھی, خوف خدا والی تھی. خوف خدا کا تو ہم نے پچھلے پروگرامز میں سنا, میں عاجزی کے تعلق سے کچھ عرض کروں گا. کسی نے کہا کہ دعا کیجیے, تو رابعہ بصریہ رحمۃ اللہ تعالی علیہا یہ سن کر دیوار سے چمٹ گئے
اللہ
اور فرمایا, اللہ تم پر رحم فرمائے, میں کیا ہوں, مجھے دعا کے لیے کہتے ہو؟
اللہ
پاک کی فرما برداری کرو اور دعا مانگو, بے شک رب تبارک و تعالی پریشان حال کی دعا قبول فرماتا ہے.
سبحان اللہ.
دیکھیں اللہ کے نیک بندوں کو, اللہ کے نیک بندیوں کو دعاؤں کے لیے کہا جاتا ہے, یہ اچھی بات ہے. मगर जिसको दुआ के लिए कहा जाए, इस्लामी बहन को या इस्लामी भाई को, अब उसके लिए बेचारे के लिए, बिचारी के लिए आजमाइश होती कि लोग मुझसे दुआ के लिए कहते हैं, लोग मुझसे दम करवाते हैं, तो बाजी आप दुआ कर दें, तो अब बाजी आजमाइश में
अपने नफ्स को संभालना।
हाँ, अपने आप को संभालना कि मैं नेक हूँ, मैं कोई मकाम को दर्जा पा चुकी हूँ। तो रबिया बसरिया रहमतुल्लाह ताला अलैहा दिन रात अल्लाह की इबादत करती और कोई काम खिलाफ शरा नहीं करती थी। अल्लाह से मोहब्बत करने वाली, रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम से मोहब्बत करने वाली, जन्नत की तैयारी करने वाली, मगर आजजी करने वाली। और आजजी करना ये भी जन्नत में ले जाने वाला अमल है, ये भी अफजल अमल है। जब इंसान अपने आप को कमतर समझता है तो अल्लाह ताला उसके मकाम और मर्तबे में इजाफा फरमा देता है। राबिया बसरिया रहमतुल्लाह ताला अलैहा ये नेकों से कहा करती थी, क्योंकि अल्लाह के नेक बंदों और बंदियों की तो कोई कमी नहीं,
बेशक
मेरे गुनाह तुम्हारी नेकियों से बहुत ज्यादा है।
अल्लाह
अकबर, अगर तौबा के जरिए मेरे गुनाह नेकियां बन गए तो मेरी नेकियां तुम्हारी नेकियों से बढ़ जाएंगे।
वाह,
अच्छा, तो आज ही देखिए कि अपने आप को नेक नहीं समझती हैं, अपने आप को गुनाहगार समझती हैं। और सूरह फुरकान में यही तो कहा गया कि उनकी रातें कयाम में, सजदों में गुजरती हैं, फिर वो कहते हैं या अल्लाह हमें जहन्नम से बचा। अल्लाह अकबर, इन्हीं इबादत करके ये नहीं कहते कि या अल्लाह जन्नत अता फरमा, बल्कि जहन्नम से पनाह मांगते। अल्लाह अकबर। राबिया बसरिया रहमतुल्लाह ताला अलैहा खुद पसंदी का शिकार नहीं थी। हजरत राबिया बसरिया रहमतुल्लाह ताला अलैहा खुद पसंदी की शिकार नहीं थी, नेक नामी की तलबगार नहीं थी। और याद रखें, इसको कहा गया बेवकूफी की दलील, किस चीज को, जो खुद पसंदी का शिकार हो जाए, जो नेक नामी का तलबगार है और खुद को नेक और परहेजगार समझे, तो इस बात की अलामत है कि बेवकूफ है। हजरत लुकमान हकीम रहमतुल्लाह ताला अलैह, अल्लाह के नेक बंदे गुजरे, कुरान करीम में इनके नाम की सूरत भी है। इन्होंने अपने जो बेटे को नसीहतें की वो कुरान में भी और दीगर किताबों में भी हैं। आपने फरमाया कि बंदे की अकल कामिल नहीं होती जब तक उसमें 10 औसाफ ना हो, उनमें से एक सारी दुनिया को अच्छा और खुद को सबसे बुरा जाने।
आजजी,
ये अकलमंद की अलामत है कि वो सबको अच्छा समझता है और अपने आप को
बुरा,
बुरा समझता है। अच्छा, ये भी पता चला कि बंदा जब सच्चे दिल से गुनाहों से तौबा करता है, रब्बे कायनात उसके गुनाहों को नेकियों से बदल देता है। और कुरान करीम में सूरह फुरकान की आयत नंबर 70 में इरशाद होता है, इल्ला मन ताबा व आमना व अमिला अमलन सालिहन फाउलाइक युबदिलुल्लाहु सय्यिआतिहिम हसनात, मगर जो तौबा करे और ईमान लाए और अच्छा काम करे तो ऐसों की बुराइयों को अल्लाह भलाइयों से बदल देगा। हजरत अबू हुरैरा रदी अल्लाह तआला अन्हु फरमाते हैं, क्यामत के दिन बहुत लोग ख्वाहिश करेंगे काश हमारे गुनाह ज्यादा होते। पूछा गया ऐसे कौन है, फरमाए ये वही हैं जिनके गुनाहों को अल्लाह पाक नेकियों से तब्दील फरमा देगा। गैब बताने वाले नबी रसूल हाशमी सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, ये मुस्लिम शरीफ की हदीस पाक की हदीस नंबर 190। क्यामत का दिन होगा, एक शख्स अल्लाह की बारगाह में हाजिर किया जाएगा, हुक्म होगा इसके छोटे गुनाह पेश करो। चुनाचे एक एक करके उसके गुनाह पेश किए जाएंगे, वो इकरार करता जाएगा और डर रहा होगा कि अभी बड़े गुनाहों की बारी आई। इतने में हुक्म होगा, तेरे हर गुनाह की जगह एक नेकी है।
क्या
वो पुकारेगा, मौला अभी तो बड़े बड़े गुनाह हैं जिसका जिक्र ही नहीं हुआ। हजरत उज़र गफारी रदी अल्लाह अन्हु फरमाती है, फरमाकर हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम खूब मुस्कुराए,
सुभान अल्लाह,
हत्ता के नवाजिज यानी पिछली जो दाने मुबारक थी वो भी जाहिर हो गए।
सुभान अल्लाह, अल्लाह की रहमत,
बेशक
कैसी रहमत है। सीधी एक यहाँ सवाल पैदा होता है, जहन में आता है कि आजजी, आजजी तो की जाती है लेकिन आजजी करनी किसके लिए? एक तो लफाजी आजजी होती है ना, मैं बड़ा गुनाहगार, मैं हकीर फकीर, तो ये आजजी अल्लाह के लिए आजजी या सिर्फ वो दिखलावे वाली आजजी?
देखिए, अल्लाह की बारगाह में तो सच्ची आजजी ही कबूल होगी ना। अल्लाह तबारक व ताला पाक है, पाक को कबूल फरमाता है। तो हम वो दिखावा और बनावट तो तसन्नो अल्लाह पर। हजरत मालिक बिन दिनार रहमतुल्लाह तआला अलैह के बारे में क्या फरमाते हैं कि अगर कोई मस्जिद के दरवाजे पर आकर कहे और या कार, तो सबसे पहले मैं मस्जिद से बाहर निकलूंगा। आज दिन की सारी वाकई अपने आप को नेक नहीं समझते थे,
नेक नहीं समझते।
तो अल्लाह ताला हमें नेक बना दे, नेकों के सदके में बना दे मुझे देखिए, एक है तकब्बुर जो अल्लाह की बारगाह में पसंदीदा नहीं है। क़यामत के रोज तकब्बुर करने वाला जो है वो इंसानी शक्ल पर होगा, मगर जिसामत उसकी चूटी जैसी होगी, कीड़ी जैसी होगी, और लोग उसको रोंद रहे होंगे। और एक है आज़े, जिल्लत नहीं, जिल्लत पसंदीदा नहीं है कि हम अपने आप को जिल्लत पर पेश करें। आज़े करना अच्छा है, तकब्बुर अच्छा नहीं है,
बुरा,
आजी अच्छा है। और इसी तरह अपने आप को जिल्लत पर पेश करना भी दुरुस्त नहीं,
नहीं।
यानी ना ऊपर जाना है कि तकब्बुर हो जाए, ना इतना नीचे जाना है कि हम
जिल्लत पे चला
जिल्लत पे चले जाए। दरमियानी मामला जो है वो आजी वाला है।
सुभानअल्लाह, सुभानअल्लाह। अल्लाह पाक हमें हकीकी आजजी अता फरमाए और अपने आजिज बंदों में शामिल फरमाए। आइए बढ़ते हैं अगले सेगमेंट की तरफ। सेगमेंट है नन्ही मुबल्लिगा।
आप देख रहे हैं प्रोग्राम में खवातीन, जिसमें रुकने शुरा निगरानी पाकिस्तान मुशावरत हाजी मोहम्मद शहादत तारी सल्लामा हुलबारी इल्मा हिकमत के मन्नी फूल बयान करकर हमारी तबीयत करते हैं। इस प्रोग्राम का एक सेगमेंट है नन्नी मुबल्लिगा। इस सेगमेंट में आज हमारे साथ है खंसा नूर। हम इनसे सुनेंगे वालिदैन की बात मानन के हवाले से। जी खंसा नूर। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहु। व अलैकुम सलाम व रहमतुल्लाहि व बरकातुहु। हमें अपनी वालिदैन उस्तादिज़ा और बड़े बहन भाइयों की फरमाबरदारी करनी है। फरमाबरदार बच्चों की सभी लोग तारीफ करते और प्यार करते हैं। फरमाबरदार करने वालों को अल्लाह पाक भी पसंद करता है। वालिदैन के दौर की नाफरमानी नहीं करनी चाहिए, क्योंकि वालिदैन की नाफरमानी करना गुनाह कबीरा यानी बड़ा गुनाह है और जहन्नम में ले जाने वाला काम। हमारे प्यारे और आखिरी नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, क्या मैं तुम्हें सबसे बड़ा गुनाह ना बताऊं? ये बात आपने तीन दफा फरमाई। अल्लाह ताला ने अड़ी थी फरमाए, ये आपने फरमाया, अल्लाह पाक के साथ शिर्क करने वाला और वालिदैन की नाफरमानी करना। प्यारी बच्चियों, देखा आपने कि अम्मी अब्बू की नाफरमानी करना कितना बड़ा गुनाह है। अगर माशाल्लाह आपने वालिदैन की नाफरमानी की तो अम्मी अब्बू से माफी मांगनी होगी और अल्लाह पाक से तौबा करनी पड़ेगी। हमारे माँ बाप साथीदार और बड़े बहन भाई हमारा भला ही चाहते हैं, उनकी बात मानने में ही फायदा है, इसलिए उनकी बात न मानने से इंसान कोई बड़े नुकसान में मुबतला हो जाता है। मसलन बड़ों ने समझाया कि बेटा स्कूल से छुट्टी होते ही सीधा घर आना, मगर आप सहेलियों के साथ घूमने चले गए तो आप लोगों को कोई अगवा भी कर सकता है या कोई खतरनाक हादसा भी हो सकता है। हमें अपने वालिदैन उस्तादिज़ा और बड़ों की लाजमी फरमा बरदारी किया करें। अल्लाह पाक हमें अमल करने की तौफीक अता फरमाए। गीत बननी चाहिए नाजीन, हमें भी अपने वालिदैन का अदब इहतराम करना चाहिए। जज़ाकल्लाहु खैरो।
ये नेक ख्वातीन, ये नेक ख्वातीन।
जी मदनी चैनल के नाज़रीन, हमने नन्ही मुबल्लिगा के मदनी फूल सुने। आइए आगे बढ़ते हैं और अपने प्रोग्राम में एक सवाल शामिल करते हैं।
मेरा नाम हरीम है, मेरा विषय आपसे ये सवाल है, इमाम गजाली रहमतुल्लाह अलैह दुनिया भी लफ्जों से कैसे बचते थे, कोई वाक्य सुना दीजिए।
माशाल्लाह, हजरत इमाम गजाली रहमतुल्लाह ताला अलैह की भी क्या शान है,
क्या बात।
अमीर अहले सुन्नत इमाम गजाली को पढ़ते हैं और अमल करते हैं और आपकी तालीमात को बताते हैं, फैलाते हैं,
बेशक
हिया उलूम की बहुत ज्यादा तरगीब दिलाते हैं। दावत इस्लामी की जो पहली दरसी किताब है उसका नाम है मुकाशफतुल कुलूब,
मुकाशफतुल कुलूब,
और उसके जो दर्स हैं अल्लाह अकबर बड़े रिक्कत अंगेज हैं, और दर्स के दौरान दर्स देने वाले भी रो रहे हैं, सुनने वाले भी रो रहे हैं, इस तरह की कैफियत का तरतुब हुआ करता
था।
और मिनहाजुल आबिदीन आपकी जिंदगी की आखिरी किताब है, बहुत बड़े वलीउल्लाह आप गुजरे और बहुत बड़े आलिम, हुज्जतुल इस्लाम आपको कहा जाता है, इस्लाम की दलील। अल्लाह अकबर, अल्लाह पाक रहमत फरमाए इन पर, करोड़ों रहमतें नाजिल हों इन पर।
आमीन।
आप को जामिया निजामिया का मनसब तदरीस सौंपा गया तो बड़े बड़े उलमा आपकी खिदमत में आए, अर्ज की आप के मकाम और मर्तबे के मुताबिक आपकी दावत करना चाहते हैं। इमाम गजाली ने फरमाया आपकी बात सर आंखों पर, लेकिन एक शर्त पर दावत कबूल की जाएगी, या तो खाना मेरी मर्जी के मुताबिक और दावत का वक्त आपकी मर्जी के मुताबिक होगा, या इसका उलट, यानी खाना आपकी मर्जी के मुताबिक, दावत का वक्त मेरी मर्जी के मुताबिक। हाजरीन ने अर्ज की खाना आपकी मर्जी का और दावत का वक्त हमारी ख्वाहिश के मुताबिक हो। इमाम गजाली ने फरमाया मेरा खाना रोटी सिरका और सब्जी वगैरह है।
सही।
वक्त आप मुकर्रर कर लें, कब इन अशिया के जरिए मेरी दावत करेंगे। अर्ज की अल्लाह पाक की कसम ऐसा नहीं होगा। दावत का वक्त आप तय फरमाएं, दावत में खाना हमारी मर्जी का होगा।
सही।
और हम उस दावत में मुर्गी का सालन, मीठे वगैरह का एहतमाम करेंगे। इमाम गजाली रहमतुल्लाह ताला अलैह ने फरमाया आपकी बात सर आंखों पर, मगर इस दावत का वक्त 2 साल बाद होगा।
अल्लाह अकबर। वाह।
हाजी नर्स की हुजूर दावत और वक्त दोनों आप तय फरमाएं।
सही।
क्योंकि हम जानते हैं कि बहसों बाहिसा के जरिए हम आप पर गालिब नहीं आ सकते।
अल्लाह अकबर।
तो बहुत आजी इनकी सारी और बुजुर्गी और दुनिया का तर्क और माशाल्लाह इस्लाह नफ्स, अगर हम इनको पढ़े ना
जी
तो ऐसा लगता है कि ये हमारी बातें ही कर रहे हैं।
ऐसी है, ऐसी है।
अल्लाह पाक करम फरमाए।
हालांकि इतने 100 साल पहले के बुजुर्ग हैं, लेकिन उनके अगर बयान सुने जाए, उनको पढ़े जाए, मतलब उनकी किताबें पढ़ी जाए, तो लग ही रहा होता है कि शायद मुझे ही समझा रहे हैं, मुझे ही फरमा रहे हैं।
ऐसे
अल्लाह पाक इनकी सीरत पर अमल करने की हमें तौफीक अता फरमाए। मदनी चैनल के नाज़रीन, अगर आप अपने सवालात प्रोग्राम में शामिल करना चाहें तो नंबर नोट फरमा लें, 03168882625, 03168882625। इस्लामी बहने अगर सवाल करना चाहे तो बराए करम ये सिर्फ तहरीरी सवालात भेजें, अपनी वॉइस में मतलब सवाल ना भेजें, व्हाट्सअप भी कर सकते हैं और आप अपने मैसेजेस भी कर सकते हैं। आइए मदनी चैनल के नाज़रीन अपने प्रोग्राम में आगे बढ़ते हैं, सेगमेंट है औलाद की तरबियत कीजिए।
बिल्कुल, औलाद की तरबियत करनी है, अल्लाह रसूल का हुक्म है, दुनिया आखिरत में कामयाब होना है। हमें फिक्र होती है औलाद की परवरिश की, लिबास की, खाने की, दिगर सहूलियात की, तो फिक्र इसकी तो होनी ही चाहिए। इसके साथ साथ हमें अल्लाह रसूल के अहकाम सिखाने की, ये हमारा बच्चा हमारी बच्ची दुनिया में भी और आखिरत में भी हमारे लिए सुरखरुई का जरिया बने। देखें कि खिलाना पिलाना है वो तो जानवर भी करते हैं अपनी औलाद।
बिल्कुल।
अच्छा, सर्दी गर्मी से बचाना है वो तो गैर मुस्लिम भी बचाते हैं और दिगर जानवर भी अपने औलाद
भी बचा रखते हैं। बिल्कुल ऐसे।
दुश्मन से हिफाजत करनी है तो जो भी जानवर करते हैं भी, हम तो इंसान हैं और इंसानों में भी हम मुसलमान हैं, अहले ईमान हैं,
अल्हम्दुलिल्लाह।
तो हमारी औलाद की तरबियत उनसे डिफरेंट होगी, उनसे मुख्तलिफ होगी। हम अल्लाह उसके रसूल के अहकामात के पाबंद हैं, हमने अल्हम्दुलिल्लाह बतौर दीन इस्लाम को पसंद किया, तो इस्लाम के अहकामात को सीखना है, औलाद को बताना है। मगर याद रखें, तरबियत का मतलब ये नहीं जबरदस्ती, چیخ کر ڈنڈا اور ہاتھ اور نہ. اگر سختی کے ساتھ کوئی چیز ان پر مسلط کر دیں گے ان کو استقامت نہیں رہے گی.
وقتی طور پہ کریں گے لیکن بعد میں شاید نہ اپنائیں اس کو.
جی اس لیے مار نہیں
پیار.
پیار اور آسانی اور نرمی کے ساتھ تاکہ اولاد کے عقیدے بھی ٹھیک ہوں, اولاد کا عمل بھی ٹھیک ہو, گمراہی کی طرف نہ جائیں, بے عملی کی طرف نہ جائیں, نشے کی طرف نہ جائیں, برے دوستوں کی طرف نہ جائیں. اور پیرنٹس کو ان کی تربیت کرنی ہے دینی لحاظ سے, اخلاقی لحاظ سے, ظاہری لحاظ سے, باطنی لحاظ سے, اسلامی نظریات, اسلامی عقائد, اعمال, اچھا اولاد کے لباس کے تعلق سے, کھانے پینے کے تعلق سے, اٹھنے بیٹھنے کے تعلق سے, دوستوں کے تعلق سے, مشاغل کے تعلق سے, اچھا باطنی تربیت, حسد کیا ہوتا ہے, بغض کیا ہوتا ہے, کینہ کیا ہوتا ہے, تکبر کیا ہوتا ہے. تو یہ چیزیں اپنی اولاد کو سکھائیں. اچھا بعض کیا ہے, ابھی چھوٹا ہے, ابھی چھوٹی ہے, ابھی بچی ہے, ابھی بچہ ہے, تو ابھی بچ جائے گا بچہ ہے تو سیکھ لے گا, بعد میں سیکھتا نہیں.
سیکھتا نہیں,
13-14 سال یہ اینڈ ہے, اس کے بعد تو پھر وہ
من موجی ہو جاتا.
ہاں جی من موجی. اللہ پاک خیر فرمائے. تو دیکھیں کہ ایک تحقیق ہے, ریسرچ ہے کہ بچہ ابھی دنیا میں نہیں آتا
جی
اس سے پہلے وہ سیکھنا شروع کر دیتا ہے.
اللہ اکبر.
اچھا اب دنیا میں آیا تو ہم کیا کرتے ہیں, کان میں اذان دیتے ہیں, اللہ کا مبارک نام, میرے رب کا برکت والا نام اس کے کانوں کے ذریعے اس کے ذہن میں جائے.
بے شک.
اچھا اذان تو دے دی اور اس کے بعد بھی بچوں کو اٹھاتے کھلاتے اللہ 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 اللہ, اللہ. اس کی تکرار کی جائے. موقع کی مناسبت سے تکرار کریں. حضرت بہاؤدین زکریا ملتانی رحمۃ اللہ تعالی علیہ بہت بڑے بزرگ ہیں. ان کی والدہ جو تھیں انہوں نے ان کی ولادت کے بعد سارے گھر والوں کو کہا کہ اتنی مدت تک ان کے سامنے اللہ کے ذکر کے سوا کوئی بات نہیں کرنی جتنی دیر تک یہ زبان نہ کھولیں.
کیسی زبردست ماں تھی, سبحان اللہ.
ٹھیک ہے. اچھا پھر کیا ہوا کہ جو بھی سامنے آتا ہے تو ذکر اللہ کرتا ہے, تو آپ نے جب زبان مبارک کھولی تو آپ نے بھی پھر اللہ 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 کہنا شروع کیا. میرے غوث اعظم شیخ عبد القادر جیلانی رحمۃ اللہ تعالی علیہ دیکھیں دنیا میں آئے 18 پاروں کے حافظ تھے.
سبحان اللہ.
کس سے سیکھے؟
ماں سے.
ماں سے کیسے سیکھے؟ ماں تلاوت کرتی تھی. جب پوچھا استاد نے کہ 18 پارے
کیسے حفظ کر لی
تو آپ نے بتایا کہ میری ماں تلاوت کرتی تھی, میں سن کر میں نے یاد کر لی.
کیا بات.
اچھا غوث اعظم رضی اللہ تعالی عنہ دنیا میں آئے تو اللہ 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 کرتے ہوئے آئے, دنیا سے گئے تو اللہ 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 ذکر اللہ کرتے ہوئے دنیا سے گئے. تو اپنی اولاد کی تربیت کے اندر یہ چیزیں دیکھیں شامل ہیں کہ ساتھ ساتھ اس کو پیار کریں, چومیں, گود میں اٹھائیں, تو ذکر اللہ ساتھ ساتھ کرتے جائیں, تو انشاءاللہ اس سے بھی ہمارے بچے نیک ہوں گے, دیندار ہوں گے. اچھا پھر ذکر اللہ کی آواز, اس کی صدا, اس کی بھی برکتیں.
برکتیں بے شک بے شک بے شک.
یہ نیک خواتین, یہ نیک خواتین.
ماشاءاللہ. مدنی چینل کے ناظرین اپنی اولاد کی بہترین تربیت کیجئے تاکہ دنیا میں بھی آخرت میں بھی یہ کامیابی کا ذریعہ بنے. آئیے بڑھتے ہیں اپنے اگلے سیگمنٹ کی طرف. سیگمنٹ ہے اسلامی بہنوں کے دینی ادارے.
یہ اسلامی ہے, یہ دعوت اسلامی ہے, دعوت اسلامی ہے, یہ دعوت اسلامی ہے, دعوت اسلامی ہے, یہ دعوت اسلامی ہے, دعوت اسلامی ہے, یہ دعوت اسلامی ہے. اللہ کی نعمت ہے یہ دعوت اسلامی, آقا کی عنایت ہے یہ دعوت اسلامی, اللہ کی نعمت ہے یہ دعوت اسلامی, آقا کی عنایت ہے یہ دعوت اسلامی, دعوت اسلامی ہے یہ دعوت اسلامی ہے, دعوت اسلامی ہے یہ دعوت اسلامی ہے, دعوت اسلامی ہے، یہ دعوت اسلامی ہے، دعوت اسلامی ہے، یہ دعوت اسلامی ہے،
عاشقان مصطفیٰ کی
دعوت اسلامی ہے،
یہ نیک خواتین
الحمدللہ دعوت اسلامی کے دنیا بھر میں اسلامی بہنوں کے دینی ادارے ہیں، اللہ پاک ان میں مزید برکت دے۔ آئیے اپنے پروگرام میں اگلا سیگمنٹ شامل کرتے ہیں، قابل رشک خواتین۔
یہ نیک خواتین، یہ نیک خواتین۔
خاتون جنت فاطمہ الزہرا، میرے آقا علیہ السلام کی شہزادی، کے انتقال کا وقت قریب آیا تو آپ نے حضرت اسماء بنت عمیس رضی اللہ عنہا سے فرمایا، مجھے کھلے جنازے سخت ناپسند ہیں کیونکہ ان میں عورتوں کی بے پردگی ہوتی ہے۔ حضرت اسماء رضی اللہ تعالی عنہا نے کہا، جگر گوشہ رسول صلی اللہ علیہ وسلم، میں نے حبشہ میں ایک طریقہ دیکھا ہے، آپ کہیں تو اس کو پیش کروں۔ آپ نے اجازت عطا فرمائی۔ اسماء بنت عمیس رضی اللہ تعالی عنہا نے خرمے کی چند شاخیں منگوائیں، کھجور کی چند شاخیں، ان پر کپڑا تانا جس سے پردے کی صورت پیدا ہو گئی۔ اسے دیکھ کر خاتون جنت رضی اللہ تعالی عنہا بہت خوش ہوئی۔ حسب وصیت آپ کا اور آپ کے بعد بی بی زینب رضی اللہ تعالی عنہا کا جنازہ بھی اسی طریقے سے اٹھایا گیا۔ اللہ اکبر۔ قابل رشک ہیں خاتون جنت فاطمۃ الزہرا رضی اللہ تعالی عنہا، اور ان کی سیرت پر ہماری اسلامی بہنوں کو عمل کرنا چاہیے۔ حیا عورت کا زیور ہے، اور جس میں حیا جتنی زیادہ ہوگی وہ اتنا ہی زیادہ گناہوں سے بچے گا اور دوسرے بھی اس کے فتنے سے محفوظ رہیں گے۔ اب عورتیں بدقسمتی کے ساتھ پردے کو بوجھ سمجھتی ہیں، مصیبت سمجھتی ہیں، اللہ کی پناہ، اور عورت کی آزادی کے نعرے لگائے جاتے ہیں، نفس و شیطان کی جو بندیاں ہوتی ہیں وہ اپنی نمائش کے لیے نہ جانے کیا کیا انداز اختیار کرتی ہیں، اللہ کی پناہ، وہ اللہ پاک رحمت فرمائے۔ پردہ کو باریک دوپٹہ یا چادر کے گلے میں سانپ کی مثل لٹکا لینے کا نام نہیں ہے۔ چہرہ سمیت پورے بدن کو کسی موٹی چادر یا کھلے برقعے میں چھپا لینے کا نام ہے۔ اور پردے کے بارے میں اور بھی تفصیلات جو ہیں، پردے کے بارے میں سوال جواب اس کتاب کے اندر موجود ہیں، اور سورہ احزاب کی آیت نمبر 59 میں اللہ تبارک و تعالی نے ارشاد فرمایا کہ اے نبی، اپنی بیویوں اور صاحب زادیوں اور مسلمانوں کی عورتوں سے فرما دو کہ اپنی چادر کا ایک حصہ اپنے منہ پر ڈالے رہیں، یہ اس سے نزدیک تر ہے کہ ان کی پہچان ہو تو ستائی نہ جائیں۔ اور میرے آقا صلی اللہ علیہ وسلم نے فرمایا، عورت جب بلوغت کو پہنچ جائے تو جائز نہیں اس کا کوئی حصہ دیکھا جائے سوائے اس کے اور اس کے، اور اپنے چہرے اور ہاتھوں کی طرف اشارہ فرمایا۔ میرے آقا علیہ السلام کی شہزادی کی حیا کا عالم دیکھیے، زندگی تو زندگی، بعد وفات بھی پردے کا اہتمام کیا جا رہا ہے۔ اگر پردہ نافذ ہو جائے تو لگتا ہے کہ کوئی 75% گناہ معاشرے کے ختم ہو جائے۔ اللہ پاک رحمت فرمائے اور ہماری اسلامی بہنوں کو حیا کی چادر نصیب فرمائے۔
یہ نیک خواتین، یہ نیک خواتین۔
مدنی چلے کے ناظرین، پروگرام میں سوال شامل کرتے ہیں۔
میرا نام محبوبہ ہے، میرا حاجی صاحب سے یہ سوال ہے کہ پہلے زمانوں میں نیک بننا آسان تھا، مگر اب فتنوں کے زمانوں میں خواتین نیک کیسے بنے؟
نیک بننا پہلے آسان تھا، آسان بھی تھا، مشکل بھی تھا، اب بھی مشکل بھی آسان بھی ہے۔
نفس و شیطان تو شروع سے ساتھ ہیں
جی، اور ہمارے امتحان کے لیے ہم پر مقرر ہیں۔ پہاڑ پر چڑھنا آسان نہیں ہے، نیکی کرنا بھی آسان نہیں ہے، یوں بھی کہا جاتا ہے، اور میرا رب جس کے لیے آسان کر دے تو اللہ پاک کی بارگاہ میں دعا کرتے رہنا چاہیے۔ اور یہ بھی یاد رکھیں کہ جو نیکی کی کوشش کرتا ہے اللہ اس کی مدد کرتا ہے.
سبحان اللہ.
جو گناہوں سے بچنا چاہتا ہے اللہ تعالی اس کو
بچا لیتا ہے.
قرآن کریم میں سورہ عنکبوت کی آیت نمبر 69 ہے, والذین جاہدوا فینا لنہدینہم سبلنا وان اللہ لمع المحسنین, اور جنہوں نے ہماری راہ میں کوشش کی ضرور ہم انہیں اپنے راستے دکھا دیں گے اور بے شک اللہ نیکوں کے ساتھ.
سبحان اللہ.
تو وہ ہمت کریں, اللہ تعالیٰ کی مدد آئے گی. تو مدنی چینل, دینی مطالعہ, آرٹ دینی کام, اسلامی بہنوں کے جو داوستامی میں ہیں, نیک اسلامی بہنیں, پردہ کرنے والی اسلامی بہنیں, ان کی صحبت میں رہیں, ان سے رابطے میں رہیں, انشاءاللہ خیر ہی خیر ہے اللہ کی رحمت سے. اور جو اسلامی بہنیں شادی شدہ ہیں تو خود بھی نماز پڑھیں, شوہر کو بھی اس کی بہت اچھے انداز سے دعوت دیں اور کہیں, روزہ خود بھی رکھیں, خود بھی کہیں. اچھا, آپ بال بچے والیاں ہیں تو یہ آپ جب کریں گی آپ کا عمل دیکھ کر بچے اس کی طرف آئیں گے. اچھا, اللہ پاک رحمت فرمائے, بری عادتوں سے بچیں, دینی مطالعہ کرتے رہیں, اس کے بھی انشاءاللہ اچھے اثرات مرتب ہوں گے.
سبحان اللہ. مدنی چل کے ناظرین, اگر آپ پروگرام میں سوال کرنا چاہیں تو نمبر نوٹ فرما رہے, 0316-888-2625. آئیے اپنے پروگرام میں سیگمنٹ شامل کرتے ہیں, خواتین اور قرآن.
یہ نیک خواتین, یہ نیک خواتین.
قرآن کریم میرے رب کا کلام.
سبحان اللہ.
اور جیسے خالق کی فضیلت مخلوق پر ہے, ایسے قرآن کی فضیلت تمام کتابوں پر ہے.
سبحان اللہ.
تو اللہ پاک پڑھنا نصیب فرمائے اسلامی بھائیوں کو بھی, اسلامی بہنوں کو بھی. اچھا, پڑھنا پھر اس کے اندر غور کرنا, معنی پر غور کریں گے تو انشاءاللہ اللہ کی محبت پیدا ہوگی, اللہ کا خوف پیدا ہوگا, فکر آخرت پیدا ہوگی, جنت کی طلب پیدا ہوگی, جہنم کا خوف نصیب ہوگا, اچھی عادتیں سیکھنا نصیب ہوں گی. پھر پچھلی امتیں, ان کے واقعات, وہ کیوں تباہ کی گئیں, کیوں عذاب دی گئیں, تو جب پڑھیں گے تو انشاءاللہ اس سے ہماری وہ اخلاقی ظاہری باطنی تربیت ہوگی. بی بی عائشہ صدیقہ رضی اللہ تعالی عنہا, آپ ایک آیت تلاوت کر رہی تھیں, فمن اللہ علینا ووقانا عذاب السموم. تو اللہ نے ہم پر احسان کیا اور ہمیں جہنم کی سخت گرم ہوا کے عذاب سے بچا لیا. یہ آپ تلاوت کر رہی تھیں اور رو رہی تھیں, اشک باری فرما رہی تھیں. تو آپ کے بھتیجے وہ کہتے ہیں کہ میں بازار سے ہو کر آیا تو میں نے دیکھا کہ اب بھی, پہلے دیکھا کہ آپ یہ تلاوت کر رہی ہیں, رو رہی ہیں, تو بازار کی طرف گیا, واپس بھی آ گیا, مگر وہ آپ آیت وہی پڑھتی جا رہی تھی اور اشک باری فرما رہی تھی. اللہ اکبر. اللہ پاک نصیب فرمائے بی بی عائشہ صدیقہ رضی اللہ تعالی عنہا, رمضان کریم میں دن کے شروع سے سورج نکلنے تک قرآن پاک کی تلاوت کرتی رہتی تھی. تو اللہ پاک نصیب فرمائے قرآن پاک کی ہم تلاوت کریں, اور بالخصوص صبح کا وقت عورتوں کے لیے افضل ہے کہ وہ اول وقت میں فجر کی نماز پڑھیں. تو اول وقت فجر پڑھ کے اب اشراک چاش تک وہ تلاوت کرتی رہیں, اور بہتر یہ ہے کہ سورج جب طلوع ہو جائے تو تلاوت موقوف کر کے ذکر اذکار
کریں.
اگر کریں تو جائز ہے, مگر بہتر یہ ہے اس کے بعد اشراک چاش پڑھ لیں. اللہ پاک نصیب فرمائے. سورہ اعراف میں آیت نمبر 205 میں ارشاد ہوتا ہے, وَذْكُرْ رَبَّكَ فِي نَفْسِكَ تَضَرُّعًا وَخِيفَةً وَدُونَ الْجَهْرِ مِنَ الْقَوْلِ بِالْغُدُوِّ وَالْآصَالِ وَلَا تَكُن مِّنَ الْغَافِلِينَ. اور اپنے رب کو اپنے دل میں یاد کرو گڑ گڑاتے ہوئے اور ڈرتے ہوئے اور بلندی سے کچھ کم آواز میں صبح و شام, اور غافلوں میں نہ ہونا. وہ نماز فجر کے بعد وہ لوگ سو جاتے ہیں, وہ فجر کے بعد بڑا برکت والا وقت ہے, تلاوت کرنی چاہیے. حضرت ابن عباس رضی اللہ عنہما فرماتے ہیں, جو شخص صبح کے وقت سورہ یاسین کی تلاوت کرے شام تک اسے آسانی عطا کر دی جائے گی, اور جس شخص نے رات کی ابتدا میں سورہ یاسین کی تلاوت کی اسے صبح تک آسانی عطا کر دی جائے گی. اسی طرح ایک روایت میں جو شخص صبح کے وقت تین بار اعوذ باللہ السمیع العلیم من الشیطان الرجیم کہے اور سورہ حشر کی آخری تین آیات ہو اللہ الذی لا الہ الا ہو عالم الغیب والشہادت ہو الرحمن الرحیم ہو اللہ الذی لا الہ الا ہو الملک القدوس السلام المؤمن المہیمن العزیز العزیز الجبار المتکبر سبحان اللہ عما یشرکون هو اللہ الخالق البارئ المصور له الاسماء الحسنى یسبح له ما فی السماوات والارض وهو العزیز الحکیم. یہ پڑھے اللہ پاک اس کے لیے 70,000 فرشتے مقرر کر دیتا ہے جو شام تک اس کے لیے رحمت کی دعا کرتے ہیں. اگر اس دن مرے تو شہید ہوگا, شام کو پڑے تو صبح تک بھی یہی فضیلت ہے.
سبحان اللہ.
تو دن کا آغاز نماز اور تلاوت سے ہو تو کیا بات,
کیا بات, کیا بات, ماشاء اللہ. اللہ پاک نصیب فرمائے. مدنی چینل کے ناظرین, نیک خواتین پروگرام میں سیگمنٹ شامل کرتے ہیں امور خانہ داری.
شیشوں کی صفائی اور احتیاط. گھروں میں شیشہ وغیرہ ہوتا ہی ہے, کھڑکیاں, ونڈوز اور دروازے بھی ہوتے ہیں, دیواریں بھی ہوتی ہیں, پھر ٹیبل بھی ہوتے ہیں, فرنیچر کی اور چیزوں میں بھی شیشہ استعمال ہوتا ہے. کسی بھی جگہ کی صفائی کرنے سے پہلے اس چیز پر پڑی مٹی کو صاف کرنا ضروری ہے. تو شیشوں پر جو مٹی گرد و غبار ہے اسے ایک خشک کپڑے سے جو کہ نرم ہو صاف کریں, پھر لون یا ململ کے گیلے کپڑے کے ساتھ ہلکے ہاتھ سے شیشے کو صاف کریں, صفائی اچھی ہو جائے گی. بشرط یہ کہ کپڑا پہلے سے صاف ہو,
گندے کپڑے سے نہ صفائی ہو رہی ہو
ورنہ تو اس کے دھبے پڑ جائیں گے. چمکدار شیشے کی کھڑکیاں گھر کی خوبصورتی کو نمایاں کرتی ہیں. پانی میں چند قطرے لیمو کا عرق ڈال کر اسے شیشے کو صاف کریں, شیشہ چمک جائے گا. شیشے پر لگے ہوئے داغ اور دھبے صاف کرنے کے لیے بیکنگ سوڈا پانی میں ایک چمچ حل کر کے شیشوں کو صاف کریں, چمک آئے گی, داغ دھبے جو ہیں آسانی سے صاف ہو جائیں گے اور شیشے بالکل نئے نظر آئیں گے. شیمپو کے چند قطرے شیشوں پر لگا کر اسے پانی والے کپڑے سے پھیلا دیا جائے, بعد میں خشک ململ کے کپڑے سے صاف کر دیا جائے تو شیشے کی چمک بحال ہو جائے گی. اسپرے بوتل میں آدھا کپ پانی, آدھا کپ سرکہ اور ایک چمچ کلف کے پاؤڈر کا شامل کریں, اسے شیشے پر اسپرے کریں. فلا لین یعنی سوتی کپڑے کے مدد سے ہلکے ہاتھ سے ایک کونے سے دوسرے کونے تک صاف کریں. یہ عمل جاری رکھیں پورا شیشہ جب تک صاف نہ ہو جائے. اس طریقے کار سے شیشہ بہت اچھی طرح صاف ہوگا, نشانات بھی نہیں پڑیں گے. نشانات پڑنے سے کیسے بچیں؟ اگر شیشے پر نشان پڑ جائیں تو خوبصورتی اور چمک جاتی رہتی ہے. شیشے کی سطح کو گھسیٹنا نہیں چاہیے, لکیریں نہ بنے اور دھندلا پن پیدا نہ ہو. اس کے لیے شیشے کی سطح پر ایک نرم میز پوش بچھا لیں. شیشے پر جو بھی رکھے اس کے نیچے میٹ کا پیس یا کوئی نرم کپڑا جس سے شیشے کی سطح خراب نہ ہو وہ رکھیں. شیشوں کو نشانات پڑنے سے بچانے کے لیے مائکرو فائبر کپڑا. شیشہ ایک نازک چیز ہے, صاف کرتے ہوئے احتیاط کریں. کو دراڑ یا ٹوٹا ہوا ہے تو پھر احتیاط کریں ورنہ ہاتھ پر وہ زخم آ سکتا ہے. بسا کو شیشے کی فٹنگ صحیح نہیں ہوتی تو صفائی کے دوران شیشہ نکل کر گر کر ٹوٹ سکتا ہے اور نقصان پہنچا سکتا ہے, اس سے بھی احتیاط کرنا چاہیے.
مدنی چل کے ناظرین, الحمدللہ آج کے ہم نے پروگرام میں نیک خواتین کی عاجزی کے بارے میں جانا. ہم نے نیک خواتین کی قرآن پاک سے محبت, بار بار اس کی تلاوت کرنا, ان کی آہوزاری کے بارے میں جانا. اللہ پاک ہماری اسلامی بہنوں کو نیک خواتین کی سیرت پر عمل کی توفیق عطا فرمائے. آمین بجاہ النبی الامین. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ تعالی علیہ وسلم.